यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। आज र भोलि काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवं उप प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा स्पष्ट। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अवकाश प्राप्त र छात्रवृत्तिमा पढ़ेर फर्किएका चिकित्सकलाई पनि खटाउने सरकारको तयारी। लकडाउनको अवस्थामा हुन सक्ने वन तथा वन्यजन्तुको हानि नोक्सानी रोक्न संघीय सरकारद्वारा प्रदेश सरकारहरूलाई पत्राचार। भारतले विभिन्न 24 प्रकारका औषधि तथा औषधिका कच्चा पदार्थको निर्यात फुकुवा गरेपछि रोकिएका औषधिजन्य कच्चा पदार्थ नेपाल भित्रियो। कोरोना महामारीबाट सबैभन्दा बढ़ी प्रभावित युरोपियन सरकारका अर्थमन्त्रीहरूबीच महामारीबाट उत्पन्न परिस्थिति सम्हाल्न 5 खर्ब युरोको राहत प्याकेज ल्याउने सहमति। कोरोना महामारीका कारण अमेरिकामा मात्र 1,60,00,000 बेरोजगार थपिए र भारतमा कोरोना भाइरसको संक्रमण दर बढ़दो, संक्रमणका कारण मृत्यु हुनेको संख्या 226 पुग्यो। समाचार अब विस्तारमा। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज र भोलि काठमाण्डुबाट बाहिर जान खुला गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ। समितिका संयोजक ईश्वर पोखरेलले हिजो साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै पनि सत्यता नभएको उल्लेख छ। यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुन सक्छ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा सार्वजनिक संचार माध्यम खास गरी सामाजिक सञ्जालमा आइरहेका सन्दर्भमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खुला गर्ने विषयमा कुनै निर्णय नभएको र संक्रमणबाट राष्ट्रलाई बचाउनु पर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी लकडाउनलाई जारी राखिएको बताइएको छ। यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले लकडाउनका कारण अलपत्र परेका नागरिकलाई आज र भोलि काठमाण्डु उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताउनु भएको छ। रेडियो नेपालसँग कुरा गर्दै मन्त्री नेम्बाङले लकडाउनको समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वाभाविक भए पनि बाहिर जान दिने निर्णय नभएको बताउनुभयो।
निर्णय भयो दिने भन्ने कुराहरू होइन, अघि कुनै पनि निकायबाट निर्णय भएको छैन, मन्त्री परिषदबाट पनि निर्णय भएको छैन। उच्च स्तरीय समन्वय समिति मान्य उप प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन भएको कमिटी छ, त्यहाँ पनि भएको छैन। त्यसैले मलाई चाहिँ थाहा छैन र आधिकारिक निर्णय भएको होइन छैन। अघि 3 गतेसम्म लकडाउन गरेका छौँ, 3 गतेसम्ममा सरकारले केही गर्नु पर्यो भने आधिकारिक निर्णय आइहाल्छ होइन। आधिकारिक निर्णयहरूको भरमा पर्ने कामहरू गर्न सबैलाई आग्रह गर्छु र सरकारले अगाडि सारेका लकडाउनका कुरालाई पालना तपाईँ मार्फत अनुरोध गर्छु, त्यस्तो बेलासम्म धैर्य गर्नुपर्छ भनेर म आग्रह गर्न चाहन्छु।
आगामी वैशाख 3 गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुने उहाँले बताउनुभयो। त्यस्तै गृह मन्त्रालयले पनि काठमाण्डु उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले एक विज्ञप्ति जारी गरी काठमाण्डु उपत्यकामा अलपत्र परेका नागरिकलाई आज र भोलि काठमाण्डु उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही संचार माध्यममा प्रसारित समाचारप्रति टिप्पणी गर्दै कुनै निर्णय नभएको जनाउनु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै लैजाने क्रममा हालसम्म 2,895 नमूना परीक्षण भएको जनाएको छ। मन्त्रालयले काठमाण्डु उपत्यकामा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा 2,382 र उपत्यका बाहिर 513 नमूना परीक्षण भएको जनाएको छ। हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले 193 नमूना परीक्षणको क्रममा रहेकाले हिजै नतिजा आउने जानकारी दिनुभएको थियो। प्रवक्ता डाक्टर देवकोटाले प्रत्येक जिल्लामा 400 नमूना संकलन गर्ने लक्ष्यका साथ हिजोदेखि डणेलधुरा र बैतडीमा स्वाबको नमूना संकलन कार्य शुरू भएको जानकारी पनि दिनुभयो। काठमाण्डु उपत्यका सहित 10 स्थानमा कोरोना परीक्षण भइरहेको र विराटनगर, जनकपुर, पाटन, भुटवलमा पीसीआर मेसिनबाट परीक्षण गर्ने व्यवस्था मिलाउन जडानका लागि टोली खटाइसकिएको डाक्टर देवपोटाले जानकारी दिनुभयो।
डडेलधुरा र बैतडीमा नमूना संकलनको लागि त्यसतर्फ टोली गइसकेको छ र संकलनको काम भइरहेको छ। हाम्रो जम्मा 400 जना भन्दा बढ़ीको नमूना संकलन गर्ने लक्ष्य रहेको छ। त्यसै गरी उपत्यका सहित 10 स्थानमा प्रयोगशालामा परीक्षण भइरहेको छ र हामीले विराटनगर, जनकपुर, पाटन बुटवल लगायतका स्थानहरूमा ठूलो मशिनबाट पीसीआर रियल टाइम पीसीआरको ठूलो मशिनबाट परीक्षण गर्ने व्यवस्था मिलाउँदैछौ। त्यसतर्फ चाहिँ त्यो जडानको लागि टोली मुभ भइसकेको अवस्था छ, परिचालन भइसकेको अवस्था छ। त्यसै गरी उपत्यकाभित्रका क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको नमूना परीक्षणको लागि आवश्यक समन्वय गर्नको निम्ति काठमाडौँ जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संयोजकहरूलाई आज चाहिँ अभिमुखीकरण तालिम दिइएको छ।
स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरबाट संकलन गरिएको 66 नमूनाको नतिजा नेगेटिभ आएको पनि जनाएको छ। अहिले काठमाडौँ उपत्यकामा 18 र उपत्यका बाहिर 99 गरी 117 आइसोलेशनमा राखेर उपचार भइरहेको तथा 7,940 व्यक्ति मुलुकका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। डाक्टर देवकोटाले क्वारेन्टाइनमा रहेको व्यक्तिको कोरोना परीक्षणका लागि प्रत्येक प्रदेशमा 5,000 दरले ऱ्यापिड डायग्नोस्टिक टेस्ट किट पठाउनुका साथै बागलुङ, म्याग्दी र पर्वतमा स्वास्थ्यकर्मीहरूलाई आरडीटी सम्बन्धी तालिम प्रदान गरिएको जानकारी पनि दिनुभयो। सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको अभियानमा अवकाश प्राप्त र छात्रवृत्तिमा अध्ययन गरी फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ। दैनिक कम्तीमा 1,000 संख्यामा क्वारेन्टाइनमा बसेकाहरूको परीक्षणको तयारी अघि बढ़ाएकाले पारिश्रमिक लिएर वा स्वयंसेवी रूपमा केही अवधिका लागि उनीहरूको सेवा लिने गरी प्रक्रिया अघि बढ़ाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो। मन्त्री ढकालले अवकाश प्राप्तलाई सेवामा लिँदा उमेरको कुनै हद नहुने र अनुभवी तथा पाका चिकित्सकलाई अझ बढ़ी सुविधा र सम्मान आवश्यक परेमा पनि राष्ट्रलाई आवश्यक परेका बेला उहाँहरूको दक्षता उपयोग गर्न सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गिमालीले साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल सौदसँग हिजो टेलिफोन वार्ता गर्नुभएको छ। विश्वका 19 देशका सरकार र 3 केन्द्रीय बैंकका गवर्नर सदस्य रहेको अन्तर्राष्ट्रिय G20 को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाले कोविड 19 को महामारी फैलिएको बेला सदस्य देशहरूलाई भिडियो कन्फरेन्सिङका माध्यमबाट एकजुट गराएकोमा त्यसको सराहना गर्दै मन्त्री गिमालीले आप्रवासी नेपाली श्रमिकको हेरविचार गरेकोमा कृतज्ञता ज्ञापन गर्नुभयो। संकटको वर्तमान घड़ीमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने भएकाले त्यसतर्फ विचार गर्न मन्त्री गिमालीले राजकुमार सौदसँग अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली श्रमिकको हित, रोजगारी तथा सुरक्षाका निम्ति पनि उहाँले राजकुमार सौदलाई अनुरोध गर्नुभयो। प्रत्युत्तरमा राजकुमारले आफ्ना नागरिक सरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरूको रोजगारी तथा सुरक्षाप्रति आश्वस्त पार्नुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस संक्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै आवश्यक कृषि उपजको उत्पादन बजारीकरण र व्यवस्थाबारे सहजीकरणका सम्बन्धमा विभिन्न विज्ञ समूहसँग हिजो छलफल गर्नुभएको छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापी रूपमा श्रमिकहरूको रोजगारी र कार्य समय कटौती भएको छ, जसको प्रत्यक्ष असर नेपाली श्रम बजारमा पनि देखिएको छ। श्रम बजारमा देखिएको तत्कालीन प्रभाव र दीर्घकालीन असर न्यूनीकरण गर्ने सम्बन्धमा गर्नुपर्ने पहल र थालिएको सरकारी प्रयासबारे सहकर्मी सन्तोष रेग्मीको यो रिपोर्ट।
कोरोना भाइरसको विश्वव्यापी महामारीले रोजगारीको क्षेत्रलाई नराम्ररी प्रभावित पारेको छ, जसको असर विश्व अर्थतन्त्रमा निकै गहिरो गरी पर्ने देखिएको छ। अर्थतन्त्रमा वैदेशिक रोजगार मार्फत हुने विप्रेषणको ठूलो हिस्सा रहेको नेपालमा रोजगारी क्षेत्रमा देखिँदै गएको कोरोनाको प्रभावले निकै ठूलो चुनौती बढ़ाएको छ। नेपालका 40 लाख भन्दा बढ़ी युवा जनशक्ति श्रम स्वीकृति लिएर र ठूलो संख्याको जनशक्ति अनौपचारिक रूपमा वैदेशिक रोजगारीमा रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क छ। सबैभन्दा बढ़ी नेपाली जनशक्ति रहेको खाड़ी क्षेत्रमा 50 लाख भन्दा बढ़ी श्रमिकको रोजगारी जोखिममा पुगिसकेको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो 2 महिनामा मात्र विश्वमा 19 करोड़ 50 लाख रोजगारी कटौती भइसकेको छ भने त्यो संख्या बढ़ेर 1 अर्ब 25 करोड़ भन्दा बढ़ी पुग्ने अन्तर्राष्ट्रिय श्रम संगठनको प्रक्षेपण छ। खाड़ी मुलुकहरूमा नेपालीमा समेत कोरोना भाइरसको संक्रमण देखिन थालेपछि चुनौती थप बढ़ेको छ। समस्या तत्कालै भयावह भइ नसकेको तर वैदेशिक रोजगारीको क्षेत्र जटिल हुँदै गएको वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष विष्णु प्रसाद गैरे बताउनुहुन्छ। अवस्था जोखिमपूर्ण बन्दै गएकाले आवश्यक परे वैदेशिक रोजगारीमा रहेकालाई फर्काउन र देशमै रोजगार वा स्वरोजगारको व्यवस्था गर्नुपर्ने अवस्था आउने अध्यक्ष गैरी बताउनुहुन्छ।
रोजगारी कटौती हुने त अवस्था छ, लकडाउन फेरि भइसकेपछि वैदेशिक रोजगारमा रोजगारदाता कम्पनीले म राख्न सक्दिन भन्यो भने त हाम्रो देशका नागरिकले त हामीले सुरक्षित हिसाब त अप्ठ्याउनु गर्नुपर्छ। सम्पूर्ण नागरिक हामीले देशमा ल्याउनु पर्यो र त्यसको रोजगारको चाहिँ व्यवस्थापन देशले कसरी गर्ने र भोलि साह्रै पीड़ित भयो भने उनीहरूलाई कस्तो किसिमले हेर्ने भन्ने कुराहरू गर्नै पर्छ। किनभने देशको नागरिकलाई हामीले स्वरोजगारमा प्रत्याभूति दिने र वैदेशिक रोजगारमा सम्भावनालाई कसरी चाहिँ सुरक्षित गर्ने।
विश्व श्रम बजारमा पर्दै गएको जोखिम सम्बोधन गर्न श्रम तथा रोजगार मन्त्रालयले समन्वय गरी उद्योग र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर स्वदेश फर्कने युवाहरूलाई त्यसतर्फ आकर्षित गर्नुपर्ने बताउनुहुन्छ स्वयं उद्योगी समेत रहनुभएका उद्योग राज्य मन्त्री मोतीलाल दुग्गड।
खाडी मुलुकदेखि लिएर अन्य मुलुकहरूबाट धेरै हाम्रा नेपाली दाजुभाइहरू यहाँ आइसकेका छन्, फर्किसकेका छन् र जो त्यहीँ छन् बसेका उनीहरू पनि आउनलाई छटपटाइराखेका छन्। कतो कतो उनीहरू पनि यहीँ आउने अवस्था आउँछ। अब खाडी मुलुकहरूमा पनि अहिले अब पहिले जस्तो रोजगारीको अवस्था रहँदैन। त्यस्तो अवस्थामा हामीले इन्डियाबाट र अन्य मुलुकबाट आएका हाम्रा नेपाली दाजुभाइहरूलाई हामीले यहाँ रोजगार दिनु पर्यो। कामको धेरै ठुलो समस्या हुन्छ र धेरै ठुलो लोड सरकारमा। यस्तो अवस्थामा हामी सबभन्दा पहिले औद्योगिकरणतिर जानुपर्छ, आधुनिक कृषि प्रणालीतिर जानुपर्छ। हामीले चियाहरूको क्रप बढाउनु पर्ने हुन्छ। यसमा जे इन्फ्रास्ट्रक्चर छ हामीसँग त्यसैबाट अधिकतम उपयोग गर्ने हामीले प्रयास गर्नुपर्छ।
सरकारले आइपर्ने जोखिम समाधान गर्न कृषि उद्योग श्रम लगायत विषयगत मन्त्रालय मार्फत योजना र कार्यक्रम बनाउन थालेको छ। अर्थ मन्त्रालय र सबै प्रदेशका योजना आयोगहरूलाई सोही दिशामा क्रियाशील बनाइएको राष्ट्रिय योजना आयोगले जनाएको छ। एउटा विषयगत मन्त्रालय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिकेसी
युवाहरूलाई कसरी कृषि व्यवसायमा लगाउन सकिन्छ, आगामी वर्षका कार्यक्रमहरू त्यो दिशामा ओरिएन्ट गर्नुपर्छ भनेर एउटा प्रक्रिया शुरू गरिसकेकै अवस्था पनि हो।
श्रम तथा रोजगार मन्त्रालयले कोरोनाका कारण उत्पन्न रोजगारी कटौतीलाई अवसरका रूपमा लिएर आन्तरिक रोजगारी र स्वरोजगार सिर्जना गर्न नीति र कार्यक्रम बनाएको मन्त्री रामेश्वर राय यादव बताउनुहुन्छ।
लाखौं रोजगारीको अवसरहरू नेपालमा पनि छन्। प्रशिक्षण दिने सिस्टम डेभलप गरेका छौँ। एउटा श्रमिक ब्याङ्कको व्यवस्था गरिरहेका छौँ। कुन कुन सेक्टरमा काम गरेको छ, त्यसको ट्रेनिङ कति छ, यी सम्पूर्ण कुराहरूको डाटा राख्ने सिस्टम यसपालिदेखि डेभलप गर्ने भनेर मैले योजनामा राखेको छु। त्यो भयो भने हामी नेपालमै पनि रोजगारीका अवसरहरू प्रशस्त देखिरहेछौँ।
विश्वव्यापी रोजगारीको मारबाट नेपाललाई जोगाउन कृषि एवं घरेलु तथा साना उद्योग जस्ता क्षेत्रमा जनशक्ति खपत गर्न तदनुरूपका कार्यक्रम ल्याउनु पर्ने देखिन्छ। सन्तोष रेग्मी, काठमाडौँ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र मन्त्रालयका पदाधिकारीहरूले हिजो आवश्यक खाद्य वस्तुहरूको भण्डारण, माग एवं वितरण प्रणालीका सम्बन्धमा निजी क्षेत्रसँग छलफल गर्नुभएको छ। आपूर्ति मन्त्रीको नेतृत्वको सरकारी टोलीले हिजो नेपाल चेम्बर अफ कमर्सको आपूर्ति समितिका सभापति एवं खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ लगायतका संघका पदाधिकारीहरूसँग अति आवश्यक खाद्य वस्तुहरूको स्टक, माग एवं वितरण प्रणालीबारे छलफल गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभर घोषित लकडाउनको अवस्थामा विभिन्न जिल्लामा हुन सक्ने वन तथा वन्यजन्तुको हानि नोक्सानी रोक्न पत्राचार गरेको छ। मन्त्रीस्तरीय निर्णय अनुसार लकडाउनको अवस्थामा वन तथा वन्यजन्तुको संरक्षणका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डाक्टर सिन्धु प्रसाद ढुंगानाले जानकारी दिनुभयो। उहाँले राष्ट्रिय वनको संरक्षण तथा व्यवस्थापनका लागि प्रदेश वन निर्देशनालय तथा डिभिजन वन कार्यालयका जनशक्तिको स्थानीय प्रशासनसँग समेत समन्वय गरी थप प्रभावकारी परिचालनका लागि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरिएको जनाउनुभयो। पछिल्लो समय लकडाउनको फाइदा उठाउँदै विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको चोरी निकासी र तस्करीका समाचार बाहिरिएपछि सरकारले ध्यानाकर्षण गरेको हो। नेपाली कंग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लम्ब्याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझाव सहित अपील गर्नुभएको छ। उहाँहरूले कोरोना भाइरसको रोकथाम र उपचारका लागि लकडाउनसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्या लगायत विषयमा पनि थप प्रभावकारी काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। यसरी ध्यानाकर्षण गराउनेहरूमा नेपाली कंग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, गगन कुमार थापा, धनराज गुरूङ, कमला पन्त, रत्ना शेरचन, गुरूराज घिमरे, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरूङ र किरण यादव रहनु भएको छ। सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने भन्ने विषयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याउने उल्लेख गर्दै अपीलमा स्वास्थ्यकर्मी लगायत उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरूप बीमा र यथेष्ट भत्ताको व्यवस्था गर्न सरकारसँग माग पनि गरिएको छ। यसै गरी संकटको समयमा खर्च कटौती गर्नका लागि सांसद विकास कोषको रकम कोरोना संक्रमण नियन्त्रण कोषमा राखिनुपर्ने, पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनु पर्नेमा युवा नेताले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। अपीलमा दैनिक ज्याला मजदूरी गर्ने, आर्थिक रूपमा विपन्न र ज्येष्ठ नागरिकका लागि यथोचित राहतको व्यवस्था गर्न र संसारभर रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हासिल गरी आवश्यक सहयोग गर्न आग्रह पनि गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय र ज्याला मजदूरी गर्ने परिवारलाई 3,000 रूपियाँ राहत दिने निर्णय गरेको छ। हिजो बसेको प्रदेशको मन्त्री परिषदको बैठकले 3,000 दरले राहत दिन स्थानीय तहलाई 16 करोड़ रूपियाँ दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो। प्रदेश सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि 15 लाख रूपियाँको बीमा गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो। सुदूरपश्चिम प्रदेशका सबै जिल्ला अस्पतालमा 20 वटाका दरले भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको पनि मन्त्री शाहले बताउनुभयो। भारत सरकारले सिटामोल बाहेकका 24 प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गरेसँगै बीरगंजसँग जोड़िएको भारतको सीमावर्ती रक्सोल नाकामा रोकिएको ठूलो परिणाममा रहेको औषधि तथा औषधिजन्य कच्चा पदार्थ नेपाल भित्रिएको छ। भारत सरकारको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै 24 प्रकारका औषधि र 3 को कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध फुकुवा गरेसँगै बीरगंज नाकामा रोकिएको झण्डै 29 ट्रक तथा कन्टेनर औषधि र औषधिजन्य कच्चा पदार्थ नेपाल भित्रिएको हो। भारतको निर्णयसँगै बीरगंज नाकाबाट 1,86,289 किलोग्राम औषधि र 1,13,482 किलोग्राम औषधिजन्य कच्चा पदार्थ भित्रिएको बीरगंज भन्सार कार्यालयका अधिकृत रमेश सुकमणीले बताउनुभयो। भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी औपचारिक पूजामा मात्र सीमित गरिएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै यसपटकको बिस्केट जात्रा भीड़भाड़ नगरी औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो। रक्सोलको हजारी मल क्वारेन्टाइनमा रहेका नेपालीहरूको अवस्था बुझ्न गएका पर्सा क्षेत्र नम्बर 1 का सांसद प्रदीप यादवलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ। गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएसँगै स्थानीय प्रशासनले सांसद यादवलाई आफ्नै घरमा होम क्वारेन्टाइनमा रहने व्यवस्था मिलाएको हो। समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई बुधबार रक्सोलमा भेटेर फर्कनु भएको थियो। संक्रमण रोग ऐन निर्देशिका अन्तर्गत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रूपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनुसार सांसद यादवलाई क्वारेन्टाइनमा राखिएको स्थानीय प्रशासनले जनाएको छ। कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकमा लगाइएको लकडाउनका कारण किसानहरू मर्कामा परेका छन्। लकडाउनका कारण बजार तथा पसल बन्द र आवजावत रोकिएकाले किसानले उत्पादन गरेका अन्न बाली त्यसै खेर जाँदा उनीहरू आर्थिक संकटमा परेका छन्। धनकुटाबाट संवाददाता मालती मोक्तानको यो रिपोर्ट।
कोरोनाबाट बच्नको लागि गरिएको लकडाउनका कारण आफूले उत्पादन गरेको तरकारी बेच्न नपाउँदा धनकुटा जिल्लाको अत्यधिक तरकारी उत्पादन हुने तरकारी पकेट क्षेत्र छथर जोरपाटी गाउँपालिकाको कृषकहरू यतिखेर मारमा परेका छन्। यो सिजन धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रायो साग र मटर कोसा उत्पादन हुने समय हो। यहाँ उत्पादन भएको तरकारी धरान, इटहरी, विराटनगर, बिरतामोट हुँदै भारतको सिलगढ़ी निर्यात हुने गर्दछ। अहिले लकडाउनका कारण तरकारी तथा कृषि उपज निर्यात बन्द हुँदा किसानले लगाएको तरकारी बारीमै सुक्न र कुहुन थालेका छन्। तरकारी बाली बारीमै सुक्न थालेपछि किसानहरूले ठूले आर्थिक संकट बिहोर्नु परेको कृषक तथा तरकारी जोन सिद्वाका संचालक समिति संयोजक मेघबहादुर खड्काले बताउनुभयो।
यो यहाँ भन्दा जतिको भने किसान मटरको त ठाउँ रहेन, लगभग लगभग 76% जति मटरको छ चाहिँ 60% चाहिँ सुको, 40% जति त बाँकी छ अझै 5-6 दिन ठिकै छ। सबै लकडाउनको कारणले नदिखेको स्थितिमा अब यहाँको चाहिँ केही पनि दिख्ने स्थितिमा छैन, यसले गर्दा साग र मटरको सामग्री 5 करोड जति क्षति भयो। किसानहरूले यसबाट ठुलो मार चाहिँ दिनु पर्यो, आर्थिक मार चाहिँ।
अर्का कृषक लाग्पा शेर्पाको पनि त्यस्तै समस्या रहेको छ। यता गाउँपालिकामा किसानको बिक्री वितरणमा भइरहेको समस्याको समाधानको विषयमा छलफल भइरहेको छथर जोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बुको भनाइ छ। किसानको यस्तो समस्या समाधानका लागि पीड़ित किसानको पहिचान गरी लागत उठ्ने गरी क्षतिपूर्ति तथा राहत प्याकेजको सम्बन्धित निकायले तत्काल व्यवस्था गर्न आवश्यक देखिन्छ। रेडियो नेपालका लागि मालती मोक्तान, धनकुटा।
नेपाल बार एसोसिएशनले कोरोना भाइरस परीक्षण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री एवं सुरक्षा उपकरणको व्यवस्था मिलाई स्वास्थ्यकर्मीको मनोबल बढ़ाउन आग्रह गरेको छ। बारका महासचिव लीलामणि पौडेलले हिजो जारी गर्नुभएको विज्ञप्तीमा कोरोना भाइरस परीक्षण गर्ने किट तथा जनशक्ति थप गरी सबै जिल्ला अस्पतालमा परीक्षण र उपचार गर्ने व्यवस्था मिलाउन भनिएको छ। संक्रमण रोक्ने उद्देश्यका साथ जारी लकडाउनलाई व्यवस्थित गर्न अहोरात्र खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स, सब वाहन चालक समेतलाई थप स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनका अतिरिक्त थप प्रोत्साहन भत्ताको व्यवस्था गर्न विज्ञप्तीमा भनिएको छ। एनएमबी ब्याङ्कले प्रदेश नम्बर 1 र कर्णाली प्रदेश सरकारलाई हिजो 200 थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ। एनएमबी ब्याङ्कका प्रदेश प्रबन्धक उत्सव घिमिरेले हिजो प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राईलाई 100 थान र कर्णाली प्रदेश शाखा प्रबन्धक मित्रराज प्याकुरेलले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई 100 थान पीपीई हस्तान्तरण गर्नुभयो। कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी मानिएको लकडाउनका कारण यतिबेला सबै नेपालीहरू घरभित्रै सीमित रहेका छन्। घुमफिर गरिरहनेलाई घरभित्रको एकान्तवास कष्टकर बनेको भए पनि गीत संगीत र सामाजिक सञ्जालमा समय कटाउने विकल्प बनेको छ भने कतिपय स्थानीय तहहरू कोरोना विरूद्ध संगीतमय वातावरणमा सचेतना फैलाइरहेका छन्। ओखलढुंगाबाट संवाददाता पूर्ण प्रसाद नेउपानेको यो रिपोर्ट।
राजन रुचाल र सोभिता रिसालले यो गीतमा भने झैं आम नेपालीको फुर्सदको समय सामाजिक सञ्जालमा रमाउँदैमा बितेको छ। लामो समयसम्म घरभित्रको एकान्तवास निकै कष्टकर भए पनि सामाजिक सञ्जाल र गीत संगीत सहारा बनेका छन्। खिजीदेम्बा 4 खिजीका दिका रोशन नेउपाने।
लकडाउनको बेला छ, समय काटाउन एकदमै गाह्रो भइरहेको छ। धेरै जस्तो समय चाहिँ म फेसबुक, ट्विटर, इन्स्टाग्राम युज गरेर नै कटाउने गरेको छु। बाँकी फिल्म हेर्छु, गीतहरू सुन्छु।
यसका अलावा पुस्तक पढ्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने र सृजनात्मक काममा पनि युवाहरूले लकडाउनको समय सदुपयोग गरिरहेका छन्। भक्तपुरका प्रदीप नेपाल।
रेडियो सुन्ने, टेलिभिजन हेर्ने, पुस्तकहरू पढ्ने, आफूभन्दा ठूला अग्रजहरूसँग केही कुरा जानकारी लिने, साथै केही नयाँ कामहरू सिकेर पनि समय बिताइराखेको छ।
शहर बजारमा इन्टरनेट, युट्युब र टेलिभिजनको सहज पहुँच छ, तर गाउँघरको सूचना र मनोरञ्जनको माध्यम रेडियो नै हो। रेडियोमा बज्ने धेरैजसो गीत गाउँले जीवनशैलीसँग मिल्छन्, त्यसैले त गीत संगीतलाई दुःख सुखको सहयात्रीका रूपमा लिने गरिन्छ।
साथी सङ्गी शुभचिन्तक शुभेच्छुकहरू नहुँदाखेरि मैले यस्तै यस्तै गीतहरू गुनगुनाएर, गीतहरू सुनेर चाहिँ मैले आफ्नो दुःख पीड़ाहरूलाई चाहिँ बोल्ने प्रयास गरिरहेको छु।
होटल व्यवसाय संघ ओखलढुङ्गाका अध्यक्ष थगेन्द्र राज राईले भन्नुभए जस्तै लकडाउनको समय बिताउन नागरिकले गीतलाई मनोरञ्जनको माध्यम त बनाएका छन् नै, स्थानीय सरकारले गाउँमा कोरोना विरूद्धको सचेतना जगाउन पनि गीतकै विकल्प रोजेका छन्।
सकेसम्म भिडभाड हुने ठाउँतिर नजानी हजुर, ए ठाउँतिर नजानी।
मान्छेहरूलाई बुझ्न पनि सजिलो अनि बुझाउन नि सजिलो, धेरै ठाउँमा सुन्न पनि सजिलो भएको हुनाले हामीले यो उपाय अप्नाएका हौ।
बाढी, पहिरो, भूकम्प, कोरोना जस्ता विपत्तिबाट बच्न वा तीज, दशैं, दीपावली, होली जस्ता पर्वमा रमाउन गीत संगीतलाई नेपाली समाजमा महत्व दिइन्छ। लोक संगीतले मानव जगतलाई दोहोर्याएकाले गीत संगीत दुःख सुखको सहारा बनेको बताउनुहुन्छ वरिष्ठ लोक गायक कल्याण राई।
फूल फूल्यो सागर माथा
अञ्चलमा लाउँदै माया सारा संसारमा।
यी लोक संगीत बिना कोही जिउन सक्दैन, लोक संगीत बिना हाम्रो भूगोल रहन सक्दैन, लोक संगीत नै सबैभन्दा हामीहरू नेपालीहरूको चाहिँ ढुकढुकी हो।
सुखमा रमाउँदा होस् वा दुःखमा रुमालिँदा गीत संगीत सहारा बन्छन्। यति बेला कोरोनाको त्रास र संक्रमणबाट बच्न पनि सामाजिक सञ्जालमा रमाऊ, सृजनात्मक काम गरौं, रेडियो टेलिभिजनबाट सूचना लिऊ, गीत संगीत सुनौ, घरैमा बसौ, आफू पनि बचाउ, अरूलाई पनि बचाउ। पूर्ण प्रसाद न्यौपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
नेपाल टेलिकमले विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारीले सृजना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भोइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको जनाएको छ। सरकारले तेस्रो पटक लकडाउनको समय अवधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि 27 चैत 2076 देखि 2077 वैशाख 4 गतेसम्म बढ़ाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढ़ी प्रभावित युरोपेली मुलुकको अर्थतन्त्र जोगाउन युरोपेली युनियनका अर्थमन्त्रीहरूले 5 खर्ब युरो उद्धार प्याकेजमा सहमति गरेका छन्। ब्रसल्समा गहन छलफलपछि युरो ग्रुपका अध्यक्ष मारियो कन्टेनोले यस्तो सहमति भएको घोषणा गर्नुभएको छ। कोरोना संक्रमणपछि स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना हुनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूबाट निकालिएको छ। प्रधानमन्त्री जोनसनको स्वास्थ्य सुधार उन्मुख भएकाले उहाँलाई आईसीयूबाट निकालिए पनि अस्पतालमै उपचार भइरहेको चिकित्सकले बताएका छन्। कोरोना भाइरसका कारण अमेरिकामा अप्रेल 4 सम्म 1,60,00,000 मानिस बेरोजगार भएका छन् भने मार्चको अन्त्यसम्म क्यानाडामा 10,00,000 मानिस बेरोजगार भएका छन्। युरोपमा कोरोनाको केन्द्रबिन्दु बनेको इटालीले मे 3 सम्म लकडाउन अवधि बढ़ाएको छ। इटालीमा हालसम्म 18,200 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। स्पेनमा एकै दिन 683 जनाको मृत्यु भएसँगै जम्मा ज्यान गुमाउनेको संख्या 15,400 नागेको छ। जर्मन चान्सलर एन्जेला मार्केलले कोरोना भाइरसको लड़ाईमा धैर्यता कायम राख्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ। जर्मनीमा कोरोना भाइरसको संक्रमण 1,18,000 पुगिसकेको छ भने 2,600 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। उता अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 16,500 पुग्दा 4,62,000 मानिस संक्रमित भएका छन्। गत 24 घण्टामा न्यूयोर्कमा मात्रै 799 जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या 126 पुगेको छ भने संक्रमितको संख्या 6,700 नागेको छ। यसै गरी पाकिस्तानमा संक्रमितको संख्या 4,400 पुग्दा 65 जनाले ज्यान गुमाएका छन्। अमेरिका स्थित जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वमा 95,506 जनाले ज्यान गुमाएका छन् भने 15,96,000 संक्रमित भएका छन्। अब मौसम। आज देशको पहाड़ी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम प्राय सफा रहे पनि सोही भागका एक दुई स्थानमा हावाहुरीसँगै मेघगर्जन र हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 74%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भए भने सूर्यास्त भरे साँझ 6:26 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आज र भोलि काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवं उप प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा स्पष्ट। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अवकाश प्राप्त र छात्रवृत्तिमा पढ़ेर फर्किएका चिकित्सकलाई पनि खटाउने सरकारको तयारी। लकडाउनको अवस्थामा हुन सक्ने वन तथा वन्यजन्तुको हानि नोक्सानी रोक्न संघीय सरकारद्वारा प्रदेश सरकारहरूलाई पत्राचार। भारतले विभिन्न 24 प्रकारका औषधि तथा औषधिका कच्चा पदार्थको निर्यात फुकुवा गरेपछि रोकिएका औषधिजन्य कच्चा पदार्थ नेपाल भित्रियो। कोरोना महामारीबाट सबैभन्दा बढ़ी प्रभावित युरोपियन सरकारका अर्थमन्त्रीहरूबीच महामारीबाट उत्पन्न परिस्थिति सम्हाल्न 5 खर्ब युरोको राहत प्याकेज ल्याउने सहमति। कोरोना महामारीका कारण अमेरिकामा मात्र 1,60,00,000 बेरोजगार थपिए र भारतमा कोरोना भाइरसको संक्रमण दर बढ़दो। संक्रमणका कारण मृत्यु हुनेको संख्या 226 पुग्यो। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।